उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा विगत 12 सातादेखि हामी जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्रा सुन्दै आएका छौं। उत्तम शान्ति पुरस्कार तथा मदन पुरस्कार लगायतका प्रतिष्ठित पुरस्कारहरू पाएको यो पुस्तक पहिलो पटक 2064 सालमा प्रकाशित भएको हो। अहिलेसम्म यसको 11 संस्करण प्रकाशित भइसकेको छन्। अन्तर्मनको यात्राको 13 श्रृंखला वाचन अब सुनौ पृष्ठ 204बाट। कसैलाई कुनै पनि क्षण केही पनि हुन सक्छ, त्यो नभइकन कसैले त्यस्तो कुरा सोच्दैन। रोग्न लागि स्वास्थ्य चिनिँदैन। जीवनमा स्वास्थ्य नै सबै थोक होइन, तर स्वास्थ्य छैन भने अरू सबै थोक केही होइन। स्वस्थ मन र स्वस्थ शरीर नै जीवनको पसी हो। सुख शान्ति समृद्धि सन्तोषको मूल आधार हो। मेरो जे थियो स्वास्थ्य थियो। स्वास्थ्य नै मेरो सम्पूर्ण सुख, सम्पूर्ण अस्तित्व, समग्र व्यक्तित्व, कृतित्व, प्रतिभा, काम, जीविका, कमाई, चिन्तन, भ्रमण, मैत्री, लेखन, सोख र व्यवस्थापन कौशलको आधार थियो। त्यो एकाएक 100 बाट 0 झरेको छ। अब मसँग केही पनि छैन। सानोमा म लुरे थिएँ। खुकुरीको दाप जस्तो पातलो भनेर मलाई दापे भन्थे। म दापे होइन, सुगठित हुन चाहन्थेँ। 18 वर्षको हुँदा सूर्य नमस्कारको किताब हात पर्यो। जति पढेँ उति मजा लाग्यो। सूर्य नमस्कार योगाभ्यासका लागि तताउने तयार पार्ने माध्यम भए पनि आफैमा पूर्ण यौगिक व्यायाम रहेछ। त्यसको अभ्यास गर्न थालेँ। एक चक्र सूर्य नमस्कार गर्दा योगका सबै प्रमुख आसनहरू गरिन्छन्। ठाउँ पनि एउटा गुन्द्री जत्रो सुरको भइपुग्छ। सूर्य नमस्कार मेरो त्यसै बेलादेखिको लत भयो र त्यसका केही चक्रहरू पछिसम्म लगभग कुनै पनि दिन छुटेनन्। बिहान 10 मिनट राम्ररी सूर्य नमस्कार गर्दा लगभग दिनभरिलाई पुग्ने व्यायाम हुन्छ। बेलुका पनि अर्को 10-5 मिनट गर्न सक्यो भने राति राम्ररी निदाउने मेलो पनि हुन्छ। मैले परिवारका सबैलाई सूर्य नमस्कार सिकाएको थिएँ, तर कसैले निष्ठापूर्वक गरेको थाहा छैन। ढाड भाँचेर हलचल गर्न नसक्ने भएको अघिल्लो दिनसम्म पनि म सूर्य नमस्कार गर्दै थिएँ। लामा लामा यात्राहरूमा जेट ल्याग लागेर निद्रा नपर्दा जब मेरा साथी सहयात्रीहरू मदिरा वा निदाउने गोलीको भर पर्थे, म नथाकुन्जेल सूर्य नमस्कार गर्थेँ। त्यसले गर्दा अवश्य पनि 1-2 घन्टा निदाउँथेँ। मेरा मदिरा वा औषधि खाने साथीहरूको निदाउने अवधि पनि मेरो जस्तै हुन्थ्यो। सूर्य नमस्कार यौगिक र गतिशील एरोबिक व्यायामका सबै उत्कृष्ट तत्त्वहरूले परिपूर्ण समग्र व्यायाम हो। मेरो रोगको फेरिस लामो छैन। जनकपुरका दिनहरूमा मेरो घाँटी दुख्थ्यो। मलाई जनकपुरको धुलो पचेन। त्यसबेलाका जनकपुर र काठमाडौँका डाक्टरहरूले सधैँ बल्झिरहने मेरो घाँटी दुख्ने रोग निको पार्न सकेनन्। डाक्टर लक्ष्मीनारायण लालले सल्लाह दिए, तपाईँ जनकपुर बस्ने मान्छे बिहारको दरभङ्गा लहेरिया सराईतिर जानुहोला। त्यहाँका डाक्टरले तपाईँको टन्सिलको अपरेसन गरिदिएलान्। तपाईँको अपरेसन गर्ने केस होइन। अनेक उपचार गर्दा पनि विषेक नभएपछि गएँ पटनाको नामी होमियोप्याथीको डाक्टर कहाँ। उनको औषधि 1 महिना खाएपछि मेरो घाँटी दुख्ने फ्यारेन्जाइटिस र ल्यारेन्जाइटिस भन्ने रोग सदाका लागि निर्मूल भए, आजसम्म बल्झेका छैनन्। परिवार नियोजन सङ्घमा काम गर्न लागेपछि सङ्घको मोटरसाइकल एकलौटी जस्तै गरी पाएँ। काठमाडौँको चिसो झरी पानीमा दिनरात मैले अति उत्साहपूर्वक त्यसलाई सङ्घको काम र मेरो घुमफिरका लागि समेत जोतेँ। सकेको चढेँ अनि पुरस्कार स्वरूप कहिले नछुट्ने गरी रुगा लाग्न थाल्यो। बिहानदेखि बेलुकासम्म हाँच्यो आउन थाल्यो। डाक्टरहरूले एलर्जीको दबाई दिए। एलोप्याथीले त्यो रोग निको पार्न सकेन। प्राकृतिक चिकित्सा उपवास र योगाभ्यासले निको पार्यो। म 30 वर्षको थिएँ। मैले त्यसै उमेरदेखि योगाभ्यास थालेँ र आजीवन गरेँ। दुई हजार 44 सालमा पित्तथलीको ढुङ्गाको लागि शल्यक्रिया गर्नु पर्यो। त्यसबाहेक मेरो खासै स्वास्थ्यको समस्या थिएन। म त्यस्तै उस्तै बेलाबाहेक सधैँ बिहान 1 घन्टा पाएसम्मका उकाला खालका बाटाहरू लम्केर हिँड्थेँ अनि सूर्य नमस्कारबाट थालेर दिनदिनै 1 घन्टा योगका उत्कृष्ट र कठिन भनिएका शीर्ष सर्वाङ्ग हल मत्स्य पश्चिमोक्तान भुजङ्ग धनु अर्धमत्स्येन्द्र सलभासनहरूका साथै बन्ध र क्रियाहरू गर्थेँ। धेरै वर्षको लगातार अभ्यासले गर्दा तिनमा दक्ष थिएँ। शरीरमा लोज पनि थियो। करिब 3 वर्षदेखि रामदेवका प्राणायामहरू पनि गर्न थालेको थिएँ। समय पाए छुट्टीको दिनमा दुई घण्टा योगाभ्यास गरेर आनन्दित हुन्थे। मलाई चिनी रक्तचाप मुटु सम्बन्धी कुनै रोग थिएन, हरेक हिसाबले स्वस्थ थिएँ। बाबा आमालाई कुनै पनि दीर्घ रोग थिएन। म आफ्नो स्वास्थ्यको श्रेय अनुवंश योगाभ्यास र नियमित डुलाई सन्तुलित र स्वस्थ भोजनलाई दिन्थेँ। मेरो आसनहरूमा मेरुदण्डको पर्याप्त अभ्यास हुन्थ्यो। बिहान राम्ररी योगाभ्यास गरे भने दिनभरि चङ्गा हुन्थे। बाह्र घण्टा शारीरिक र मानसिक काम गरेको थाहा पाउन्नथे। निद्रा पनि राम्ररी पर्थ्यो। व्यायाम प्राणायामको कमी भएर होइन, ती पर्याप्त हुँदाहुँदै पनि मलाई रोग लागेको थियो। मेरो ढाड योगका कारणले चर्किएको थिएन, रोगका कारणले प्याथोलोजिकल फ्र्याक्चर भएको थियो। मैले किर्तिपुरमा आदिनाथ वननिरै घर बनाएर बसेको एउटा कारण त्यो वनमा डुल्नलाई अति राम्रो उकालो र तर्पेबाट गोरेटाहरू भएकाले पनि हो। सम्भवतः काठमाडौँ सहरको त्यति नजिक त्यति राम्रो डुल्ने ठाउँ कतै पनि छैन। निकै नाक्ने गरेर र खोजेर स्वास्थ्यकर सन्तुलित बनिने र पाएसम्म जैविक अर्ग्यानिक खानेकुराहरू खान्थे। जैविक तरकारीहरू आफ्नै बारीमा उमारिन्छन्, अपुग मात्रै बजारबाट ल्याइन्थ्यो। बिरामी भएपछि वेबसाइटमा स्वस्थ भोजनबारेको खोजी लत जस्तै भयो। के बुझियो भने जैविक भोजन सर्वश्रेष्ठ हो। पूर्ण अन्न र पूर्ण फलफूलमाथि वनस्पतिमा लसुन सर्वश्रेष्ठ हो, मसलामा बेसार सर्वश्रेष्ठ हो, सब्जीमा ब्रोकोली सर्वश्रेष्ठ हो, पेयमा ग्रिन टी सर्वश्रेष्ठ हो, पशुमा चिसो पानीको माछा सर्वश्रेष्ठ हो, तेलहनमा काँचो आलस सर्वश्रेष्ठ हो, ओखर र हाडे बदामभन्दा आलस काँचै खाँदा आलसको तेल होइन दसौँ गुणा बढी स्वस्थकर हुन्छ। सबै प्रचलित मसलाहरूमा राम्रा तत्त्वहरू छन् तर जाइफलमा विष हुन्छ। तर मेरो स्वास्थ्य सनकले माइलोमा नथकेपछि मलाई स्वास्थ्य सनक औचित्यहीन जस्तो लाग्न थालेको छ। 30 वर्षको स्वास्थ्य सम्बन्धी त्यो मेहनत लगन र सनकको फल वा पुरस्कार स्वरूप मैले 60 वर्ष हुँदा माइलोमा पाएँ। तैपनि लाग्छ जैविक र पूर्ण खाद्य नै श्रेष्ठ भोजन हो, व्यायाममा योग श्रेष्ठ नै हो। चीनलाई आधुनिकताको बाटोतिर लगाउने 84 वर्ष पुगेका डेङ सियाओपिङलाई पत्रकारले सोधे, तपाईँको सुस्वास्थ्यको रहस्य के हो? चेन स्मोकर गेङले पी राखेको हातको चुरोट देखाएर भनेका थिए, यो 136 वर्ष बाँचे भनेका मोरङका वीरनारायण चौधरी पनि सुर्ती अम्बली थिए। जापानीहरू प्रशस्त मात्रामा रक्सी र चुरोट खान्छन् र संसारमा सबभन्दा बढी बाँच्छन्। सतासी वर्ष बाँचेपछि बाबाको हातखुट्टा चल्दा चल्दै जाने रहर पुग्यो। बाछुन्जेल तेल मसला टन्न हालेर भुटेको खसेको मासु हातबाट तर र चुइने गरी भुट्न हालेको पिरो नुनिलो तरकारी अमिलो अचार र गुलिया मिठाईहरू पनि मजासँग खानुहुन्थ्यो। जाने अघिल्लो दिनसम्म केही भएको थिएन, बेलुका सधैँ जसो डुलेर आउनुभयो। डुल्दा ठेस लागेर लड्नुभएछ। यो 2049 सालको जनपूर्णिमाको अघिल्लो दिनको कुरा हो। भोलि बिहान डोरो बाँध्न आएका पण्डितलाई देख्ने बित्तिकै सुती सुती नारी थापिदिनु भयो। बिहान डाक्टर मधुले हेरेर अस्पताल भर्ना गर्ने सल्लाह दिए। 4 घण्टापछि डाक्टरले अब आश छैन भने। आर्यघाटमा पुऱ्याएको 1 घण्टामा शान्तिपूर्वक सदाको लागि आँखा चिम्लनु भयो। हाम्रो घरको बत्ती निभियो, हामी टुरा भयौँ। आमा 95 वर्षको उमेरसम्म पनि चामलका ढुङ्गा अन्नका घुन र तरकारीका किरा आफै खेलाउनुहुन्थ्यो। पछिसम्म पनि खसीको बोसी आन्द्रो पोलेर खान मन पराउनुहुन्थ्यो। उहाँले कहिले पनि मुख बार्नु भएन। बासुन्जेल हप्ताको 1-2 पटक खसीको मासु खानुहुन्थ्यो। 97 वर्ष नाग्नुभयो। मेरा आमा बाबु त्यति लामो उमेरसम्म कुनै दीर्घ रोगबाट पीडित नभइकन बाँचेकाले मलाई पनि आश थियो। म पनि 70 वर्षसम्म त स्वस्थ नै भएर बाँचुला। 60 वर्षसम्म कुनै अदीर्घ वा दीर्घ रोग लागेन, तर त्यसपछि महारोगको पनि महारोग लागेको छ। मेरा ठुलाबा शाकाहारी थिए, दिनको 1 माना जति घिउ खाएर 90 वर्षसम्म बाँचे। कुनै व्यथाबिना फुस्स गए। साइलाबा 85, कान्छाबा 80 र फुपू 90 वर्षसम्म बाँचेर लगभग थला नपरिकन गए। मेरो जेठो दाजु दिनेशले कहिले व्यायाम गरेनन्, कहिले मुख पारेनन्, खानपिनमा कहिले पनि मध्यमार्ग अप्नाएनन्। दिनको जम्बाजम्बी 1 गिलास पानी खान्छन् होला। उनीभन्दा कान्छा भाइ बहिनीहरू सबै रोगी छन्। 72 वर्षमा उनै हामी सबैभन्दा स्वस्थ छन्। मलाई ब्याङ्ककमा अर्जुन मैनालीलाई चिनाउने प्रदीप भान्जा केही महिना अगाडि बङ्गलादेशको राजदूत भएर गएका थिए। यो साफी गरिरहँदा उनको फोन आयो, भने मामा मेरो नाकमा ट्युमर पलाएर अपरेसन गर्नु पर्यो, क्यान्सर रहेछ, किमो उपचार गर्न दिल्ली आउँदैछु। तिनै ताका मैले आफन्त रामकृष्ण खरेललाई गर्दनमा क्यान्सरको ट्युमर भएर किमो उपचार हुन लागेको पनि सुने। यसैबीच साहित्यकर्मी मित्र घटराज भट्टराई पनि मथिङ्गलको क्यान्सर भएको छ, म 6 महिनाभित्रै बितेका थिए। यी सबै समाचारहरूले मलाई स्तब्ध पारेका थिए। स्वास्थ्य र रोगका यस्ता अनगिन्ती कथा सबैले सुनेकै छन्। स्वास्थ्य जीवनको मूलाधार हो। स्वास्थ्य सबै थोक हो भन्ने विवेक कदाचित बेला नबित्दै उदयहाल्यो भने पनि अल्छी र लोभ नगरिकन स्वास्थ्यका सर्वमान्य सिद्धान्तहरूको सामान्य पालनालाई चाहिने भोजन र व्यायाम सम्बन्धी न्यूनतम अभ्यास निष्ठापूर्वक गर्ने मान्छे अपवाद हुन्छन्। तालुदेखि पैतालासम्मका सबै अङ्ग र उपअङ्गका विशेषज्ञ डाक्टरहरू छन्। ती कसैले पनि आफ्ना रोगीलाई आफ्नो जे उपदेश वा सल्लाह दिन्छन् त्यसको थोरै पनि अभ्यास गर्दैनन्। त्यो निष्काम कर्मयोगको उपदेश जस्तै दिन सजिलो तर अभ्यास गर्न साँच्चै गाह्रो छ। सबैले मुखछाडाहरू स्वस्थ र मुखबाराहरू अस्वस्थ भएको नजिकैबाट देखे सुनेका छन्। कमजोर स्वास्थ्य हुनेहरू स्वास्थ्यको बढी चिन्ता गर्न बाध्य हुन्छन् तैपनि कमजोरी रहन्छन्। बलियाहरू स्वास्थ्यको उति चिन्ता गर्दैनन् र पनि बलिए बस्छन्। बलियाहरू भन्छन् व्यायाम व्यर्थ हो, स्वस्थले गर्नु पर्दैन, अस्वस्थले गर्न सक्दैन। भोजन जसले पचाउँछ त्यसले बजाउँछ, जसले पचाउन सक्दैन त्यसले पो खानु हुँदैन। भोजन संयम पनि व्यर्थ हो, पचाउन सक्नेले मुख बार्नु पर्दैन, पचाउन नसक्नेले मुखमा लाउनै हुँदैन। हो पनि यी तर्कहरूमा पनि दम छ। आफ्नै सन्दर्भमा सोच्दा मलाई पनि व्यायाम व्यर्थ रहेछ जस्तो लाग्छ। अन्तमा जीवन उही समयको खटन हो, तैपनि सकेसम्म सन्तुलित जीवनशैली, स्वस्थ भोजन, उचित व्यायाम गर्नु ठिक हो। यी सबै गर्दा गर्दै मलाई यस्तो रोग लागेपछि मेरो अनुभव त अनुकरणीय रहेन। आज ज्ञान विज्ञानलाई धेरै रोग किन लाग्छ भन्ने थाहा छ र पहिले नै रोकथाम गर्न धेरै प्रभावकारी उपायहरू पनि छन्। तर मलाई यस्तो रोग लाग्यो जुन किन हुन्छ भन्ने आजसम्मको ज्ञान विज्ञानलाई थाहा छैन। यो रोगको मेरो जीवनशैली, अनुवंश र आहार विहारसँग कुनै सम्बन्ध छैन। कारणै थाहा नभएपछि रोकथामका लागि पूर्वाभ्यास गर्ने कुरा पनि भएन भने मैले यसलाई समयको खेल मानेको छु। आँखा चिम्लेर विचारमा डुबेको बेला म हुर्केको संस्कृतिका अति महत्त्वपूर्ण आयामहरू धर्म, अर्थ, काम, मोक्षका तरङ्गहरूले पनि मलाई जिस्काए। महात्मा गान्धी भन्छन् संसारमा यति साह्रो भोका मान्छेहरू छन् जो रोटी बाहेकहरू कुनै पनि रूपमा ईश्वर देख्दैनन्। बालक अँध्यारोसँग डराउँछ, प्रौढ उज्यालोसँग। उजालाले सत्य कुरा प्रकाशमा ल्याइदेला भनेर महात्मा गान्धी जस्ता कोही कोही मात्र सत्य कुरासँग डराउँदैनन् र त्यसो भन्न सक्छन्। आदर्श महान हुन्छ तर जब मान्छेको पेटमा चारा हुँदैन तब सबै आदर्शहरू व्यर्थ हुन्छन्। 20 शताब्दीमा महात्मा गान्धीले भनेको यही हो। 19 शताब्दीमा कार्ल मार्क्सले भनेको पनि यही हो। हजारौं वर्ष अघि वेदहरू, उपनिषदहरू र महाभारतले भनेको पनि यही हो। शाश्वत सत्य भनेको यस्तै हुन्छ होला। संसारका सबै ग्रन्थ र गुरुले भनेको पनि यही हो। लज्जा स्नेह स्वर मधुरीमा बुद्धि ढाँचा जवानी, कान्तासँग सोजन ममता शास्त्र आपत्ति आनी, धर्म श्रद्धा सुरुगुरु विषे शौच आचार सारा, त्यही बेला हो जब उधरले पाउला पूर्ण चारा। पञ्चतन्त्र अनुवाद लेखनाथ। सनातन धर्मले जीवनको लक्ष्य धर्म, अर्थ, काम र मोक्ष तोकेको छ। धर्म मूल हो, यी सबैको चुरोमा धर्म हुनुपर्छ। सबै कुरा धर्म प्रेरित हुनुपर्छ, धर्मानुसार अर्थोपार्जन गर्नुपर्छ, धर्मानुसार लोकहित गर्दै निष्काम भावले सांसारिक कामना अर्थात् कर्तव्यहरू पूरा गर्नुपर्छ अनि मोक्ष पाइन्छ अरे। सनातन धर्मले सम्पूर्ण धर्मको सार भनेका दुईटा सूत्र यी हुन्। आत्मनः प्रतिकूलानि परेषाम न समाचरित, आफूलाई प्रतिकूल हुने कुरा अरूलाई नगर्नु, र परोपकाराय पुण्याय पापाय परपीडनम, परोपकार पुण्य हो, परपीडन पाप हो। सनातन धर्मका यस्ता राम्रा कुराहरूको अभ्यास कति सनातनीले गर्छन्। यी सूत्रहरू आफ्नै किसिमले संसारका सबै धर्मले दोहोऱ्याएका छन्। कतिले आफ्नै मौलिक पनि भनेका छन्। स्रोत जे भए पनि यी शाश्वत भावना हुन्। तर संसारको कुन धार्मिकले गर्छ यिनको अभ्यास? सम्भवतः आत्मघाती धर्मान्धहरू एउटासम्म गर्छन्। अरूलाई मार्दा आफू पनि मर्छन्, आफू थोरै मर्छन्, अरू धेरैलाई मार्छन्। संसारको कुनै धर्मले पनि कुनै नराम्रा भनिएका कुरा सिकाउँदैन, तर संसारको कुनै पनि धर्मको धार्मिकले राम्रा काम गर्दैन। धर्म हुँदैन, केवल सत्कर्म हुन्छ। कोही धार्मिक पनि हुँदैन, कोही सत्य अहिंसक प्रवृत्तिका सदाचारी हुन्छन् र कोही असत्य र हिंसक प्रवृत्तिका दुराचारी, बहुसंख्यक औसत हुन्छन्। धर्मको नाम धारण गरिसकेपछि जसले जे गरे पनि हुन्छ। मान्छेले धर्मको छाता ओढेर नै कुकर्म गर्छन्। कसैले युद्ध गर्छ, कसैले आतंक, कसैले व्यापार, कसैले राजनीति, कसैले शारीरिक र मानसिक लगायत अनेक वेश्यावृत्ति, कसैले प्रवचन उपदेश। यी सबै कुरा एकै हुन् किनभने यी सबै कुरा स्वार्थ प्रेरित छन्। कुनै पनि कुरा निस्वार्थ र निष्काम छैनन्। गीताको निष्काम कर्म धर्म हो भने सबै सकाम कर्महरू पाप नभए पनि धर्म होइनन्। मान्छेले धर्मको नाममा मनखुसी गर्छ अनि धर्मको मनखुसी व्याख्या गर्छ। बिन लादेन र जर्ज बुसले गरेको कुकर्म र हत्या पनि धर्मकै नाममा हो। भगवान्ले उनीहरूलाई ती कुकर्म गर्ने आदेश र वारिस नाममा दिएका छन् रे। गौतम बुद्ध र महात्मा गान्धीले गरेको कर्म पनि धर्मकै नाममा हो। धर्मको प्रमुख लक्ष्य समाजको व्यवस्थापन हो, तर आज धर्म छल भएको छ। सबैभन्दा ठूलो झल धर्म परिवर्तन हो। धर्म परिवर्तनकारीहरूको तर्क हो उनीहरू मात्र ठिक, अरू सबै बेठिक। उनीहरूले पूजेका मात्रै भगवान्, अरू सबैले पूजेका शैतान। उनीहरूलाई मात्रै बेठिकहरूलाई ठिक पार्ने दैवी आदेश प्राप्त छ अरे। कुरो बाक युद्धबाट सुरु भएर धर्मयुद्धमा टुङ्गिन्छ। कारण केवल दुई छन्, अहंकार र आर्थिक लाभ। बिन लादेनको पनि, जर्ज बुसको पनि र त्यस्ता अरू सबै संगठनहरूको पनि। पैसाकै बलमा मदरसाहरू संसारैभरि सक्रिय छन्। मिसिनरीहरू पनि संसारैभरि मान्छे किनेर धर्म परिवर्तन गर्दैछन्। तिनको प्रतिस्पर्धा दिउँसो दोब्बर राति चौबर बढ्दैछ। संसार छिट्टै इस्लाम भयो वा क्रिस्चियन भयो हुनेछ। धर्म परिवर्तनकारीको मिसन त्यही हो। इस्लाम भयो हुने सम्भावना बढी छ किनभने मदरसाहरूको जिहादी तालिम बढी प्रभावकारी छ। संसारका सबै धर्म मूर्ति पूजक हुन्। कसैले पनि मूर्ति अगाडि नराखी त्यस पछाडिको भगवान् देख्दैनन्। जादु चमत्कार लीला नगर्ने कोही पनि भगवान् वा सोसरह भएको छैन। मुसलमानले पूजा गर्ने काबाको ढुङ्गो र मस्जिदको गाह्रो हो। क्रिस्चियनले पूजा गर्ने क्राइस्ट र मेरीका मूर्ति र चर्चका पर्खाल हुन्। बुद्धवादीहरू बुद्धको पूजा गर्छन्। बहाईको अनुष्ठान उनीहरूको विशेष मन्दिरमा हुन्छ। हिन्दूले पूजा नगर्ने केही छैन। निराकारको पूजा गर्छु भन्ने अरूहरू पनि कुनै न कुनै आकारकै पूजा गर्छन्। चाहे त्यो तिनको भेटघाट गर्ने भवन नै किन नहोस्। सबै धर्मले धर्मका नाममा युद्ध र हिंसा गरेका छन्। शान्तिका लागि प्रख्यात बुद्ध मार्गीले पनि आपसमा युद्ध गरेको इतिहास छ। मस्जिद र चर्चको हजारौं वर्षदेखिको धर्मयुद्ध अझै चालु छ तर धर्म परिवर्तन हुन्छ भन्ने धारणा बाँचुन्जेल यो चलिरहनेछ। धर्मको नाममा धर्म परिवर्तनकारीहरू पाप युद्धरत हुनेछन्। कसले कहिले विश्व विजय गर्छ त्यो समयलाई मात्र थाहा छ। संसारका करिब 200 देशहरूमा एक दर्जन जति मात्र आधिकारिक रूपमा आफूलाई धर्मनिरपेक्ष भन्छन् तर यथार्थमा कोही पनि धर्मनिरपेक्ष छैन। जबसम्म ठूला बलिया मुसलमान र क्रिस्तान मुलुकहरू लिखितम र व्यवहारमा नै धर्मनिरपेक्ष हुँदैनन् तबसम्म अरू मुलुकहरूको धर्मनिरपेक्षताको कुनै अर्थ छैन। यो आजको नेपालमा न्याय छ भन्नु जस्तै हो। समाज ढोङ हो, नैतिकता परम्परा ढोङ हुन्। आजको मान्छे जिउँदो मान्छेको चौटा लुस्छ। सनातन धर्मले छुवाछुत मान्छ, त्योभन्दा ठूलो पाप के हुन सक्छ? सनातन धर्मले आज पनि ठाउँ ठाउँमा नारीलाई पतिको चितामा डढाउँछ र सती माताको पूजा गर्छ, त्योभन्दा ठूलो पाप के हुन सक्छ? सनातन धर्म नारीलाई पाप योनि भन्छ, त्योभन्दा महापाप के हुन सक्छ? राजस्थानका केही सनातन धर्मीहरू स्टाम्प पेपर अथवा आधिकारिक सरकारी कागजपत्रमा लेखापढी गरेर अर्थात् सरकार साक्षी राखेर पत्नीको किनबेच गर्छन्। त्यो नारी आफ्नो रूप यौवन अनुसार लाखौं रुपियाँमा विभिन्न पतिहरूद्वारा पटक पटक बेचिन्छे र पटक पटक किनिन्छे। पुरुषले शोक भोग सन्तान वा अहंकारका लागि अर्काकी पत्नी किन्छ, काम पूरा भएपछि बेच्छ। त्यस्तो सम्बन्धबाट जन्मेको सन्तान आमाबाबु हुँदाहुँदै पनि टुरो हुन्छ। सनातन धर्मकै धर्म मान्यकै हालिमुहाली भएको त्यहाँको सरकारले यस्तो पापी र गैर कानुनी काममा मदत गर्छ। सनातन धर्मी मानव अधिकारवादीहरू पनि आफूलाई नाफा हुने कुरामा मात्र हल्ला गर्छन्। राजस्थानको एक अन्य जिल्लामा सनातन धर्मी बीच खुलेआम अर्को पापी र गैर कानुनी चलन समाज मान्ने छ। 8-9 वर्षको छोरालाई 20-21 वर्षकी केटीसँग बिहा गरिन्छ। त्यो केटी पनि पैसाको कारणले बुहारी भन्न पुगेकी हुन्छ। त्यही बुहारीलाई ससुरा बुढोले 8-10 वर्ष भोग गर्छ। त्यस काममा बुढाकी श्रीमतीको पनि पूरा सहमति र सहयोग हुन्छ। छोरो बालिक भएपछि उसले त्यो महिलालाई पत्नीका रूपमा सकार्छ। त्यो पुस्तौंदेखिको चलन हो। आज पनि कर्नाटकका सनातन धर्मीहरू यमदग्नि ऋषिकी पत्नी मानिने चेन्नममा देवीको मन्दिरमा वर्षेनी 10,000 बढी बालिकाहरू धर्मका नाममा चढाउँछन्। ती बालिकालाई सबभन्दा पहिले त्यस मन्दिरको पुजारीले चेन्नममा देवीको आशीर्वाद स्वरूप पवित्र धार्मिक परम्परा सम्मत बलात्कार गर्छ अनि उनीहरूको रूप अनुसारको मोलमा बेच्छ। बाँकी जीवन ती बेस्या हुन्छन्। मैले तिनीहरूलाई आश्रयरहित, अर्थरहित, सोजनरहित, वृद्धावस्थामा बेग्लै परिधान र पहिचानमा चेतन्नम्माको मन्दिर परिसरमा डुलिरहेको देखेको छु। चेन्नममा देवीका भक्तहरू तिनको आदर गर्छन्। उनीहरूको सास धान्ने मेलो त्यही आदरभाव हुन्छ। त्यहाँ अघि सत्ययुगमा झन् धेरै बालिकाहरू चढाइन्थे अरे। कस्तो थियो त्यो सत्ययुग? धनी मान्छेहरूले भाकल गरेका हुन्छन्। त्यो भाकल गरिबका चेलीलाई किनेर र देवीको बलिवेदीमा चढाएर पूरा गर्छन्। गरिबले पनि भाकल गरेर आफ्नै नाबालक छोरी चढाउँछन्। पश्चिम नेपालको देउकीको चलन पनि यस्तै हो। अरूका र आफ्नै पनि नाबालक छोरा छोरी पत्नी प्रेमिका भान्जा भान्जी किनबेचको विश्वव्यापी बजार छ। सनातन धर्मीहरू आज पनि पुण्य लाभ गर्न कन्यादान गर्छन्। के छोरी दान गर्न र छोरा मान गर्नका लागि हुन्? बिक्री भनेको पैसाको लोभले गरेको दान हो, दान भनेको पुण्यको लोभले गरेको बिक्री हो। दुइटै एकै हो। छोरी दान गर्नेले बेचे पनि हुन्छ, नगद हाताहाती हुन्छ पुण्य उधार हो। सबै धर्ममा यस्तै ढोङहरू व्याप्त छन्। कतिमा यी भन्दा पनि अति छन्, तर यी सब धर्मकै नाममा छन्। तपाईँ यति बेला कार्यक्रम श्रुति सम्वेकमा जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको वाचन सुन्दै हुनुहुन्छ। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम एचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, दोलखाजिरीको रेडियो हिमाली, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुनथर एफएम, रामेछापको रेडियो तीनलाल, नुवाकोट एफएम, हेटौँडा एफएम, चितवनको रेडियो चितवन र रेडियो अर्पणमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलिवासको रेडियो पर्वत, दमौलीको रेडियो भानुभक्त, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंग, बागलुङको रेडियो सार्थी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, कैलाली टेकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी, दैलेखको ध्रुवतारा एफएम, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेगमा हामी आज जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्रा सुनिरहेका छौं। अब यसको बाँकी अंश सुनौ। लोकमा अर्थको अर्थ छ, खोक्रो आदर्श व्यर्थ छ। यो लोक त स्वार्थी भयो भयो, परलोक साधना पनि अर्थ बिना सम्भव छैन। दान पुण्य यज्ञ तीर्थ सबैका लागि पैसा चाहिन्छ। जति धेरै खर्च गरे स्वर्ग जान उति राम्रो क्लासको टिकट पाइन्छ। संसारका एउटा अति प्राचीन सभ्यताको ज्ञानको भण्डार, लिपिको आविष्कारभन्दा पनि पुरानो र संसारका सबभन्दा पुराना ग्रन्थहरूमध्ये एक, सनातन धर्मीले परमात्माको सार मानेको ग्रन्थ ऋग्वेद र ऋग्वेदको पनि सार मानिएको पहिलो उपनिषद ईशावास्यको पहिलो मन्त्रले कम्तीमा 4000 वर्षदेखि भनेको भनै छ, ईशावास्यमिदम् सर्वम् यत्किञ्च जगत्याम् जगत् तेन त्यक्तेन भुञ्जिथा मा गृधः कस्य स्विद्धनम्। जो ब्रह्माण्डमा जे जति चराचर जगत छ सबैमा ईश्वर व्याप्त छ। त्यस जगतलाई ईश्वरको सम्झेर निराशक्त भावले त्यागपूर्वक भोग गर, धन कसको हुन्छ र? यसबाट थाहा हुन्छ त्यसैकालमा धनको कति केन्द्रीय भूमिका रहेछ, त्यसैकालमा पनि धन कलहरको कत्रो कारण रहेछ। धन र त्यसको आसक्तिले निम्त्याएको कलह र द्वन्द्व नै त्यस बेलाको सबभन्दा ठूलो समस्या नभएको भए त्यसरी सम्झाउनु पर्ने थिएन। हे मनुवा, धनमा आसक्त नहो, यो नै सबै परमात्माको त जाँदा केही लिएर जाँदैनस्। निराशक्त भावले सबै ईश्वरमा समर्पित गरेर आफ्नो भागमा परेको धनको भोग गर। संसारका सबै नयाँ पुराना लौकिक अलौकिक गुरु र ग्रन्थले दिएको धन सम्बन्धी शाश्वत सनातन उपदेश पनि यही हो। यी सुविचारहरू लोकको मूल प्रवाहले अलिअलि पनि अभ्यास गर्ने भए संसार धेरै राम्रो हुने थियो। लोक व्यवहारले अस्वीकार गरेको विचार निरर्थक हुन्छ। लोक धनार्जनमा लिप्त छ, धनका लागि मान्छेले जे कुकर्म पनि गर्छ गरेको छ। यी महाकविहरूले धनबारे यस्ता विचार सानो तोडले त लेखेका होइनन्। यस्यास्ति वित्तम स नरः कुलिनः, स पण्डितः स श्रुतवान गुणज्ञ, स एव भर्ता स च दर्शनीय, सर्वे गुणः काञ्चन माश्रयन्ते भर्तृहरि। पैसावाल मान्छे नै कुलिन, पण्डित शास्त्र र गुणको पारखी मालिक र दर्शनयोग्य हुन्छ। सबै गुणहरू सुनमा आश्रित हुन्छन्। लेखनाथको धनमहिमाको पाद टिप्पणीमा बालकहरूका लागि लेखेको छ, यो राणा शासकहरूसँग जोगिन गरेको ठट्टा हो, यथार्थमा यो कविता बुढाहरूको लागि हो। यसका अति मिठा 32 श्लोकहरूमा धनको यथार्थ छ। त्यसका 4 श्लोक यी हुन्, विचार र विद्या विनयादि जानी, हुँदैन कोही पनि भाग्यमानी, यथार्थमा भाग्य भनेर नित्य पुकारिने वस्तु छ एक वित्त, धनै भए लक्ष्य छ गाँसबास, धनै मात्र भए रहन्छ सास, धनै छ सर्वोत्तम सार जे छ, सबै धनैमा लटकिरहेछ, स्वरूपधारी छ गुणी युवा छ, प्रवृत्ति लोकोत्तर कर्ममा छ, परन्तु पैसा नभए अभागी, गनिन्छ छोटो मतिहीन दागी, विचार चारैतिरबाट बात बताऊ छोडिकन पक्षपात, यथार्थमा यो धनदेखि अन्त कहाँ छ माया ममता दुरन्त। लेखनाथी जस्ता आध्यात्मिक मान्छे पनि यो अन्तिम श्लोकमा अति यथार्थवादी भएका छन्। भन्छन्, सबै कुरा विचार गरेर वस्तुगत यथार्थको आधारमा यो बताऊ कि अन्तमा धनभन्दा ठूलो माया ममता भन्ने कुरा कहाँ छ। म जस्ताले यही कुरा लेख्दा निहिलिस्टको आरोप लाग्छ। मैले साबितीमा व्याख्या व्यक्त गरेका समाजका विभिन्न पक्षका यस्तै स्वरहरूलाई मदनमणि दीक्षितले निहिलिजम भनेका छन्। तर त्यही कुरा 8 शताब्दीका वेदान्त शिरोमणि आदि शंकराचार्यले पनि भनेका छन्, यावत् वित्तोपार्जन शक्त तावन्नी जपरिवारो रक्त पश्चात जीवती जर्जर देहे वार्ताङ कोपिन पृच्छति गेहे। धन कमाउन सकुन्जेल आफ्ना परिवारले माया गर्छन्। बुढेसकालमा देह जर्जर भएपछि घरमा दोहोरो बोल्ने पनि कोही हुँदैन। उनीहरू उमेरमा बाघ जस्ता घरमूलीहरू बुढौलीमा स्याल जस्ता लुम्रेर एक्ला हुन्छन्। जगतको यथार्थ यही हो। वेदान्तीदेखि निलिस्टसम्मको मिलन बिन्दु वित्त तत्त्व बाहेक अर्को छैन। यी सबै कविहरूका विचार यथार्थपूर्वक चिन्तनका निचोड हुन्। यी कविले यति मिठा शब्दमा यति गहिरा कुरा भनिदिएका छन्। मेरो निष्कर्ष पनि यही हो। संसार पैसामय छ। मान्छेले पैसा कमाउन जे पनि गरेको छ, जुन कल्पनासम्म पनि गर्न सकिन्न। यस्तो क्रूर यथार्थका अगाडि अनेक आदर्श फलाक्नु व्यर्थ हो। मान्छे जति धनी भयो उति लोकबाट विदा हुँदा सबै थोक छोडे पनि पैसाको कुम्लो बोकेरै जान्छु भन्छ। दुर्भाग्य र दुर्बुद्धिवश उसको धनको पोको वारी मात्र होइन, पारी पनि उत्तिकै काम लाग्छ भन्ने ठान्छ र च्यापेरै प्राण त्याग्दछ। उसलाई यो थाहा भएर पनि थाहा नभएको जस्तो गर्छ कि धनका केवल तीन गति हुन्छन्, दान, भोग र नाश। जुन दान र भोग हुँदैन त्यो नाश हुन्छ। मान्छे भोग र नाश त मनज्ञ गर्छन्, तर दान गर्ने बेलामा भने धनकै पोकाको डुङ्गा चढेर बैतडी तर्छु भनेर सोच्छन्। त्यो पनि अधिकांश नाश नै हुन्छ। लोकोक्ति कति यथार्थ छ, धन दुखेको मन हुँदैन, मन हुनेको धन हुँदैन। धन र मनको संयोग विरलैको हुन्छ, त्यो महत्त्वपूर्ण हुन्छ, महान पनि हुन्छ। जन्म कामकेलीको परिणाम हो। वंश विस्तार गर्नु प्राणी जगतको एकमात्र प्राकृतिक दायित्व हो। त्यसका लागि बाँच्नु र सन्तानलाई बचाउनु अनिवार्य छ। बाँकी तपस्या कुराहरू अलङ्कार हुन्। पशु जगतले आफ्ना बच्चालाई गरेको माया जैविक विस्तारको प्राकृतिक कार्य हो। मान्छे पशुको यथार्थ पनि यही हो। प्रकृतिले पशु जगतमा सन्तानप्रति अन्धमोह हालिदिएको छ, तर प्रकृतिले नै सन्तानमा पितृप्रति अन्धमोह हालिदिएको छैन। सतर्क र सङ्कालु आँखा हालिदिएको छ, किनभने वंश विस्तारका लागि पितृमोह आवश्यक छैन। सन्तानलाई बचाउने काम पितृले गरिसकेको हुन्छ। हुर्केको सन्तानको काम आफ्ना सन्तानलाई बचाउने हुन्छ, पितृलाई बचाउने हुँदैन। प्राणी जगतमा खास गरी आमाले सन्तानको प्राण जोगाउन आफ्नो प्राणको बाजी लगाउँछन्। संसारको कुनै पनि प्राणीले पितृको प्राण जोगाउन आफ्नो प्राणको बाजी लगाउँदैन। सुल्टो त्यही हो। पुराणमा कथा छ, समुद्रको छालले साना चरीजोडीले मायाले हुर्काइरहेका बच्चालाई गुण समेत बगाइदिएछ। क्रुद्ध चरीजोडी समुद्रलाई सुकाएर बदला लिन्छौ भनेर कम्बर कसे अनि आफ्नो एक थोपा पानीले भरिने चुच्चामा समुद्रको पानी ओसार्दै बालुवामा फ्याँक्न थाले। यो हो पितृको सन्तानप्रतिको अगाध माया मोह। तर मान्छे सन्तानबाट अप्राकृतिक र उल्टो माया खोज्छ। त्यही नगरोस् भनेर सनातन धर्मले मान्छेको जीवनको तेस्रो चौथाइका लागि बाणप्रस्थ तोकेको छ। त्यसले भन्छ, जति लालसा बाँकी भए पनि त्यो चटक्कै त्यागेर घर गृहस्थीको सबै लन्ठाटन्टा सन्तानलाई सुम्प, घर बसुन्जेल बैराकी साधना गरेर सन्तानको सल्लाहकार भएर चित्त बुझाओ, अनि सन्यासको अन्तिम चौथाइ मेटकेपछि सन्तानले निकालावास गर्नुभन्दा अघि नै घर त्यागेर मर्नैका लागि वनवास गर। त्योभन्दा प्राकृतिक, स्वाभाविक र व्यवहारिक स्थिति अर्को हुन सक्दैन। प्रकृति र धर्मले त्यस्तो व्यवस्था गर्दा गर्दै पनि नासमझ हामी सन्तानले माया गरेन भनेर ललनी गाउँछौँ। मैले नै यो आत्मलापमा प्रशस्त गाएको छु। मेरै लागि मेरो पुस्ता र समाजशास्त्रले भनेको मेरो रेफरेन्स ग्रुप अथवा सोजन समूह वा सन्दर्भ समूहका लागि पनि यो जान्दा जान्दै र भन्दा भन्दै कि सन्तानको काम त आफ्ना सन्तानलाई माया गर्ने हो। आमा बाबु बाजे बजेका सन्तान हुन्। अर्काका सन्तानलाई माया गर्ने काम उनीहरूको होइन। कदाचित माया गर्छन् भने पनि त्यो प्राकृतिक होइन, आफ्नै मनखुसी र मनज्ञानले तोकेको दायित्वको निर्वाह मात्र हो। सृष्टिले पशु जगतमा प्रजातिको अस्तित्व कायम राख्नका लागि काम बासना हालेको छ। त्यो बासना वा प्रकृति वनस्पति जगतमा पनि छ। त्यो बिना संसारको नवीकरण हुँदैन। तर सबै गुरुहरू ग्रन्थहरू काम बासना पाप हो भन्छन्। भोग होइन त्याग्नका लागि मान्छेले जुनी पाएको भन्छन्। मान्छेले कुनै कुराका लागि जुनी पाएको हो भने त्यो हो दायित्व र कर्तव्य। त्यसको परिधिभित्रका भोग र त्याग जीवनका वास्तविकता हुन्। तर सदा त्यागको भोजन गर्ने र भोगको भतेर खाने सनातनीका सबभन्दा ठूला देवताहरू र देवतातुल्य मानेका ऋषिहरूका पुराणमा वर्णित कामाचारका कथाहरू पढ्ने हो भने ती सबैलाई पूजा होइन धिक्कार गर्नुपर्छ। मोक्ष छैन, मान्छे धरती नामक नर्कमा छन्। कोही मोक्षको सपना देखाउँछन्, कोही देख्छन्, कोही मोक्षको विपना नै देखाउँछन्, कोही त्यो पनि देख्छन्। अरू त अरू जिउँदै स्वर्ग पुग्ने धर्मराज भनिएका युधिष्ठिरले पनि स्वर्ग मात्रै पाए, मोक्ष पाएनन्। मोक्ष भए पो पाउन्। युधिष्ठिर जतिका धर्मात्माले त मोक्ष पाउँदैनन् भने अरू कसले पाउन सक्छ? पौराणिक अवतारहरूमध्ये भगवान्का सबभन्दा प्रिय सखा र सत्पात्र शिष्य एकमात्र अर्जुन हुन्, जसले स्वयं परमात्मा कृष्णका मुखबाट सिंहै गीता सुने, विश्वरूप दर्शन गरे, निष्काम कर्मयोगको शिक्षा र दीक्षा पाए। उनले भगवान्को आज्ञाअनुसार पूर्ण निष्काम भावले आफ्ना आदरणीय गुरु, प्रिय पितामह, अनेकौं बन्धु बान्धव र लाखौं गरीब सैनिकहरूको ज्यान दिए। भगवानकै आदेश अनुसार कतिलाई धर्मयुद्ध विपरीत झुक्क्याएर पनि मारे, तैपनि स्वर्ग मात्रै पाए, मोक्ष पाएनन्। अर्जुन जत्तिका निष्काम कर्मीले मोक्ष पाएनन् भने अरू कसले पाउँछ? बाट बाटैमा गलेर ढलेका पाण्डवका सेनाहरू स्यालगिद्धका आहार भए तैपनि सबै स्वर्ग पुगे भने सनातन धर्मका क्रिया बार्ने र मरेको मान्छेलाई चाहिन्छ भनेर खाने लाउने सुत्ने आदि कुराको दानका नाटक के हुन्? यी सबै चाहिने भए परलोकमा पनि पत्नी परिचारक र भन्सार छुटको गाडी चढ्ने सांसद हो भने त्यो र चालक पनि चाहिने हो। त्यसैले होला अघिअघि धनीहरूका लाससँगै गरिब जिउँदा दास पनि गाडिने प्रथा थियो। त्यसैले अवशेष स्वरूप इन्डोनेसियाको बाली भन्ने ठाउँका हिन्दू सामन्तको लाससँगै उसको सबभन्दा प्रिय नोकरलाई पनि गाड्ने चलन लुकेछिपी भए पनि अझै पनि छ। यो चलन 50-60 वर्ष अघिसम्म व्यापक थियो अरे। म 3 वर्ष अघि त्यहाँ जाँदा मित्रहरूले बताए अचेल त्यसरी जिउँदै गाडिने नोकरका पक्षबाट ज्यान मुद्दाहरू पर्न थालेकाले यो चलन निकै घटेको छ तर बन्द भएको छैन। स्वर्ग र मोक्ष बेग्लै हुन्। गीता भन्छ स्वर्ग जानेले फेरि जन्मनुपर्छ, मोक्ष पाउनेले पर्दैन। युधिष्ठिर र अर्जुनले त फेरि जन्मनुपर्छ भने अरूले फेरि जन्मनुपर्छ भन्ने के को पीर? उपनिषदको सार गीता हो भने महात्मा गान्धीको विचारमा गीताको सार निष्काम कर्मयोग हो। गीताले सर्वश्रेष्ठ जीवन पद्धति र मोक्षको सर्वश्रेष्ठ उपाय निष्काम कर्मयोग हो भनेको छ। कृष्णले अर्जुनलाई गीतामा बताएका निष्काम कर्मयोगका लक्षण शब्दशः यिनै हुन्। भोगैश्वर्यमा निराशक्त हर्ष शोक द्वेष लाभ हानि जाडो गर्मी दुःख सुख सिद्धि असिद्धि हारजित अभिमान दम्भ ममत्व ममता सन्ताप पाप रहित मित्र शत्रु निन्दा स्तुति जीवन मृत्यु शुभ अशुभ समभावी मन बाणी शरीरले कसैलाई दुःख नदिने मृदुवासी क्षमाशील धैर्यवान सलज्ज कोमल सात्विक अहिंसक दानी तपी आसक्ति निवृत्त भयराग क्रोधमुक्त इन्द्रियजित परमात्मा स्थित कर्ममा अकर्म देख्ने र अकर्ममा कर्म देख्ने सबै कर्म गर्दा गर्दा केही पनि नगर्ने सांसारिक आश्रय रहित परमात्मामा नित्य तृप्त इन्द्रियसहित शरीर जितेको कर्ता भाव त्यागी इन्द्रिय मन बुद्धि र शरीरबाट आसक्ति त्यागेको अन्तरात्मामा सुखी युक्त कर्म चेष्टावान सबै प्राणीमा परमात्मा देख्ने आत्मरमणशील आत्मज्ञानी जिउँदै संसार जितेको ब्रह्मचर्य व्रति तृप्त युक्त आहार विहारी देहाभिमान मुक्त ब्राह्मण गाई हात्ती कुकुर र चाण्डाललाई सम देख्ने शुद्ध अन्तस्करणवान समस्त कर्मलाई परमात्मामा अर्पण गरेको विवेकी श्रद्धालु संशयमुक्त इच्छा नगरी स्वत प्राप्त पदार्थमा सदा सन्तुष्ट सम्पूर्ण कर्म परमात्मामा अर्पण गरेर आशारहित स्थित प्रज्ञा प्रज्ञा प्रतिष्ठित योग कर्म कुशल निष्काम कर्मयोगी वितरागी अर्थात् निष्काम कर्मयोगको अभ्यास मान्छेले गर्नै सक्दैन, देवताले गर्नै पर्दैन। कुनै पनि अवतारी पुरुष नारी देवता वा ऋषि मुनिहरूले पनि निष्काम कर्मयोगको अभ्यास गरेको देखिँदैन। दैवको लीला पनि निष्काम होइन, प्रशस्त कामना छ त्यसमा, नभए किन लीला गर्नु पर्यो? वनस्पतिमा पनि सकेसम्म र जसरी भए पनि बाँच्ने र वंश विस्तार गर्ने कामना देखिन्छ। पछि पतञ्जलिले योगलाई अष्टाङ्ग योग भनेर सूत्रबद्ध गरे। यम नियम आसन प्राणायाम प्रत्याहार धारणा ध्यान र समाधि प्रत्येक अङ्गका अनेकौं उपाङ्ग र व्याख्या छन्। अष्टाङ्ग योग सनातन धर्मको सार र निष्काम कर्मयोग अभ्यासको हाते किताब हो। यसको पहिलो अङ्ग यमका 5 उपअङ्ग हुन्: अहिंसा सत्य अस्त्यह ब्रह्माचार्य अपरिग्रह। त्यही एउटा यमको केही अभ्यास गर्ने व्यक्ति त महात्मा गान्धी हुन्छ भने सम्पूर्ण अष्टाङ्ग योग अभ्यास गर्ने मान्छे कस्तो होला? होला वा नहोला यस लोकमा। सबै प्रमुख धर्महरू मान्छेको जुनीको अन्तिम लक्ष्य मोक्ष ईश्वरमा विलय हुनु भन्छन्। तर औषध मान्छे मुक्ति वा निर्वाण चाहँदैन। मान्छेले मुक्ति चाहने भए यो जुनीमा जसरी भए पनि बाँच्नको लागि यत्रो विधि आसक्त हुने थिएन। यो जुनीमा मान्छे आसक्तिले गर्दा नै बाँचेका छन् र मरेपछि फेरि जन्मेर त्यो आसक्तिलाई निरन्तरता दिन चाहन्छन्। मोक्ष पाएर सांसारिक भोगको ढोका बन्द गर्न चाहँदैनन्। मोक्ष ग्रन्थको चाहना हो। सामान्य मान्छेका त के कुरा, ऋषि मुनिहरू गुरुहरू देवताहरू पनि भोग चाहन्छन्, यस लोकमा पनि र परलोकमा पनि। पुराणका कथाहरूले त्यसै भन्छन्, उनीहरूको चरित्रले त्यसै भन्छ। स्वर्गको कल्पना पनि त्यही हो। देवता स्वर्गमा भोग गर्छन्, मान्छे भोग गर्न स्वर्ग जान चाहन्छन्। मान्छेले भोगकै लोभले तीर्थ व्रत तप अनुष्ठान आदि सकाम कार्य गर्छ। सकाम कार्य भोगको लोभ हो। संसारमा भोगको लोभ नभएको मान्छे हुँदैन, हुन्छ भने पागल हुन्छ। मान्छेले आजसम्म आविष्कार गरेका सम्पूर्ण परमपद प्राप्ति मोक्ष वा निर्वाणका धारणाहरू पनि आफू नहुने सिद्धान्त हुन्। सबै धर्मले हुनुलाई अभिशाप ठहराएका छन्। तर कोही पनि मान्छे आफू नभएको हुन चाहँदैनन्। उपदेशकहरू पनि चाहँदैनन् तर उपदेश दिन्छन्। त्यो उनको व्यवसाय हो। हुँदै नभए के को समस्या? हुँदै नभए यसै मोक्ष भइहाल्यो नि। हुँदै नभएर समस्याको समाधान गर्नु रोगीलाई मारेर निको पार्नु जस्तै हो। गालिब लेख्छन्, नथा कुछ तो खुदा था, नथा कुछ तो खुदा था, कुछ न होता तो खुदा होता, डुबया मुस्को हुने नि, न होता मैं तो क्या होता। केही नहुँदा पनि दैव थिए, केही नभए पनि दैव हुन्छन्। हुनुले नै म डुबेँ, बर्बाद भएँ, मनै नभएको भए के हुन्थ्यो? के हुन्छ म नामक जन्तु नभए उसको लागि न यो लोक हुन्छ न परलोक न पितृ हुन्छन् न नातागोता न पत्नी न सन्तान न पुण्य न पाप नहुनु परमात्मा हुनु हो त्यसैले सबै धर्मले नहुनुलाई मोक्ष परमपद निर्वाण भनेका छन् सबै समस्याको जरो म नामक जन्तु हुनु हो नहुनु होइन परमात्माको सारा वेद हो वेदको सार वेदान्त हो वेदान्तको सार शङ्कराचार्यका स्तोत्रहरू हुन् तिनको पनि सार उनको कौपिन स्तोत्र हो अर्थात् सनातन धर्मको सार लङ्गौटी हो सनातन धर्मीले मोक्ष प्राप्त गर्ने यही नै सर्वश्रेष्ठ उपाय हो कौपिन स्तोत्र भन्छ वेदान्त वाक्य सु सदा रमन्तो भिक्षान्न मात्रेण च तुष्टिमन्त अश्वको वन्त करुणैक वन्त कौपिन वन्त खलु भाग्यवन्त सधैँ वेदान्त वाक्यमा रमाउने भिक्षान्नले मात्र सन्तुष्ट शोकरहित करुणवान कौपिनदारी नै भाग्यवानी हो वेदान्त शिरोमणि भन्छन् मोक्ष पाउने सर्वश्रेष्ठ बाटो लङ्गौटीको पहिरन भीखको गाँस र रुखमुनिको बास हो कति सनातनी छन् त्यसको अभ्यास गर्ने मान्छेले आफ्नो अनुहार र व्यवहारका आधारमा भगवान र भगवतीहरूको मूर्ति र उनीहरूको व्यवहारको निर्माण गर्यो भन्दैमा मान्छेले आफ्नो बुद्धिले गर्दा चराचर जगतमाथि शासन र शोषण गर्यो भन्दैमा नरले नारीलाई समेत बाहेक गरेर आफूलाई मात्र संसारका अरू प्राणीभन्दा श्रेष्ठ र आफू मात्र हुँदै नभएको मोक्षको एकल अधिकारी ठान्नुभन्दा ठूलो मूर्खता के हुन सक्छ कहिले पनि कुनै पनि अपराध नगर्ने गीताले भनेका जस्ता निष्काम कर्मी वितरागी त वनस्पति मात्र हुन्छन् मोक्ष छ भने केवल प्रकृतिको नियममा जन्मिने बाँच्ने र मर्ने निरपराध वनस्पतिले सबभन्दा पहिले मोक्ष पाउनुपर्छ असीमित अपराधी मान्छेभन्दा पहिले नै जलचर नवचर र स्थलचरहरूको मोक्षमा अधिकार हुनुपर्छ पशु जगतमा मान्छे मान्छेमा पनि नर र नरमा पनि आफूलाई श्रेष्ठ दावा गर्ने सबभन्दा पापी प्राणी हो नर पाप यो नि हो अरू होइन पापै पापले पुरिएको अपराधी मान्छे र मान्छेमध्ये पनि नरलाई मोक्षको अधिकार छैन जसले मार्दैन त्यसले मलाई झन् बलियो पार्छ मलाई मिल्ने यो कुरा नित्यले भनेको हो सयकडा पाँचजनालाई मार्ने र बाँच्नेले पनि कठोर अग्नि परीक्षाबाट उत्तीर्ण हुनुपर्ने स्टेम सेल ट्रान्सप्लान्ट उपचारले मलाई मारेन त्यसैले म झन् जियालो भएर फर्केँ स्टेम सेल ट्रान्सप्लान्टले मेरो कायाकल्प भयो कायाकल्प शब्दभित्रको पीडाबोध र सहानुभूतिको सानो भए पनि इतिहास छ 2027 सालतिर बासु शशीले मलाई फ्रान्स काफ्काको उपन्यास मेटामर्फोसिस पढ्न दिए असाध्यै मन पर्यो धेरै सोचेर र सल्लाह गरेर मेटामर्फोसिसको अनुवाद रूपान्तरण होइन कायाकल्प गरेँ र बासु शशीको सञ्जय डाइजेस्टका लागि सार संक्षेप तयार गरेँ सञ्चय समयमा ननिस्केको हुनाले त्यो 2028 सालको अभिव्यक्तिमा छापियो त्यसको नायक ग्रेगर र सामसा बेलुका सध्य सुतेको थियो एकरात उसको हलचल नै गर्न नसक्ने साह्रै अशक्त किराका रूपमा कायाकल्प भएको थियो 2063 साल वैशाखमा ढाडको हाड फ्र्याक्चर भएपछि मेरो पनि ग्रेगर सामसाको जस्तै कायाकल्प भएको थियो म पनि ओछ्यानबाट हलचल गर्न नसक्ने अवस्थामा पुगेको थिएँ स्टेम सेल ट्रान्सप्लान्ट भएपछि म एकपल्ट फेरि बौरेको छु हिडुल गर्न सक्ने भएको छु र यसलाई पनि कायाकल्प नै भनेको छु यस उपचार पद्धतिमा रोगीको आफ्नै वा रोगीको सहोदरको रगतबाट स्टेम सेल अथवा बीजको संकलन गरिन्छ र त्यही स्टेम सेललाई रोगीको शरीरको शुद्धिकरण गरेर त्यसमा हालिन्छ प्रतिस्थापन गरिन्छ मेरो रोगको आजसम्मको सबभन्दा अन्तिम र प्रभावकारी उपचार त्यही रहेछ सिङ्गापुरमा जचाएर फर्केपछि र बेलायतको भिसा नपाएपछि स्टेम सेल ट्रान्सप्लान्ट गर्ने आश मारेर बसेको थिएँ त्यही बेला डाक्टर रोहितले मेरा मेडिकल रिपोर्टहरू उनका सहकर्मी अमेरिकाका डाक्टर म्याट ओलिभा कहाँ पठाइदिए म्याटकी श्रीमती डाक्टर डेभिस ओलिभाले ती रिपोर्टहरू आफ्ना सहकर्मी र मल्टिपल माइलोमाका एक विशिष्ट अर्थोरिटी फ्रेड हचिन्सन क्यान्सर सेन्टर सियाटलका विख्यात प्रोफेसर डाक्टर विलियम बेन्सिङ्गरलाई देखाइन् उनले मेरा रिपोर्टहरू हेरेर मेरो स्टेम सेल ट्रान्सप्लान्ट गर्ने सम्भावनाबारे थप अनुसन्धान गर्नु उचित बताए उनले स्टेम सेल ट्रान्सप्लान्टका लागि प्रतिष्ठित उनका मित्र ब्याङ्क श्रीराज अस्पतालका प्रोफेसर सुरापोल इसारा ग्रिसिललाई भेट्ने सल्लाह दिए यसरी फेरि मेरो उपचारको अर्को चरण सुरु भयो श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्रा हो यो आत्मालाप वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना ssrutiishruti@unn.com.np हवस् त अर्को साता जगदीश घिमिरेको आत्मलाप अन्तर्मनको यात्राको 14 श्रृङ्खला लिएर आउनेछौँ त्यसअघि मंगलबारको श्रृंखलामा अर्को कुनै गद्य वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।